الحمد لله وكفى، الحمد لله وكفى، سلام على عباده الذين اصطفى. أما بعد، مش لتن دنوں سے ہم اس بات کو باور کروا رہے ہیں، اصلاح نفس کا سب سے زیادہ مؤثر طریقہ اور سب سے اہم جز جو ہے وہ مشائخ کی صحبت ہے، شیخ کے ساتھ اصلاح کا تعلق ہے. اس اصلاح کے تعلق کے مختلف فضائل اور فوائد پچھلے چند دنوں سے بیان کیے جا رہے ہیں. کل کی مجلس میں ہم نے یہ بھی عرض کیا کہ نیک صحبت سے فائدہ ہے، نیک صحبت مختلف دینی شعبوں میں انسان کو مل جاتی ہے، جیسے کہ دعوت و تبلیغ میں انسان کو نیک صحبت ملتی ہے، دینی مدارس میں نیک صحبت ملتی ہے، دینی تنظیمات میں بھی نیک صحبت ملتی ہے. مگر اصلاح نفس کا تعلق باطنی امراض سے چھٹکارہ حاصل کرنے کا شعبہ جو ہے، یہ مشائخ کے ساتھ اصلاح ہے، یہ تصوف ہے. اس لیے باطنی امراض، نفس کی بیماریاں جو دور ہونی ہے وہ اسی راستے سے دور ہونی ہے کہ انسان شیخ کے ساتھ اصلاح کا تعلق قائم کرے. کسی کی نظر ہو ہمارے اعمال پہ، بلکہ کسی کی گہری نظر ہو ہمارے اعمال پہ، تو جب اللہ والوں کی گہری نظر اعمال پہ ہوتی ہے تو اصلاح نفس آسان ہوتی ہے. باطن کی بیماریاں جو ہے اس کی آگاہی بھی نصیب ہوتی ہے، اس کا علاج بھی نصیب ہوتا ہے. تو مختلف چیزیں بتائی گئیں پچھلے چند مجالس میں، جب انسان شیخ کی صحبت میں آتا ہے اللہ تعالیٰ اس کی برکت سے بڑے بڑے گناہ سے توبہ کی توفیق بھی دے دے. یہ بھی ہم نے بتایا کہ قرآن اور حدیث میں موجود کہ مشائخ کی نگاہ میں بھی نور ہے اور مشائخ کے سینوں میں بھی نور ہے. یہ بھی قرآن اور حدیث سے ہم نے بیان کیا کہ یہ نور منتقل ہوتا ہے سینہ بسینہ. پھر پچھلی مجالس میں ہم نے یہ بھی باور کروایا مشائخ کی صحبت میں صرف یہ نہیں کہ انسان نیک اعمال کرتا ہے، بلکہ محبت الہی کی کیفیات حاصل کرتا ہے. جس طرح کئی مرتبہ نوجوانوں میں دنیا کی محبت غالب آ جاتی ہے، محبوب کی محبت دنیا میں غالب آ جاتی ہے، اسی طرح اس لائن کے لوگوں کو جب یہ باطنی بیماریاں دور ہوتی ہیں تو اللہ کی محبت غالب آ جاتی ہے. آج کی اس مجلس میں اس تعلق جو ہے جو شیخ کے ساتھ انسان رکھتا ہے اس کا ایک اہم باب بیان کرنا ضروری، اور وہ یہ کہ اس تعلق کا فائدہ جب ہے، جب سالک اس تعلق کے آداب کا لحاظ کرے. دین اسلام میں جتنے بھی بڑے ہیں، جس قسم کے بھی بڑے ہیں، ان کے آداب کا لحاظ کرنے کا حکم دیا گیا. والدین کے ادب کا حکم قرآن میں دیا گیا کہ ان کے سامنے اف تک نہیں کرنا. نبی علیہ الصلوۃ والسلام نے یہ بھی فرما دیا کہ والدین کافر بھی ہیں تو بھی ان کے آداب کا لحاظ کرنا ہے. इसी तरह उस्ताद के अदब का लिहाज। तो जिस उस्ताद ने आपको जो कोई चीज की तालीम दी, फिजिक्स की दी, केमिस्ट्री की दी या दीन की दी, जिससे कुछ सीखा है, अल्लाह के नबी ने हुक्मन फरमा दिया, तवाज़ाउ लिमन तुअल्लिमूना बिही, तुम उसके सामने झुक के रहो जिससे तुमने इल्म हासिल किया। इसी तरह आलिम दीन का अदब दीन इस्लाम में बहुत ऊंचा है। नबी अलैहिस्सलाम ने फरमाया, अल उलमा वरसतुल अंबिया। उलमा का तो अदब उस तरह से करना है जैसे अंबिया का अदब करना है, कि उलमा अंबिया के वारिस है अल्लाह के नबी ने फरमाया। इसी तरह बूढ़े लोगों का अदब भी जरूरी है। नबी अलैहिस्सलाम ने फरमाया कि जिसने किसी बूढ़े मुसलमान का अदब किया, गोया कि उसने अल्लाह की इज्जत की है। तो दीन इस्लाम में बड़ों का अदब करना, बड़ों को बड़ा समझना और अपने आप को छोटा समझना, ये एक बड़ा अहम जुज है। और जहां ये अदब नहीं है वहां फिर दीन भी नहीं है, और फिर इंसान मशायख का अगर आदाब नहीं लाता तो फिर वो फायदा भी नहीं। तो जो मकसद के लिए आया है वो मकसद हासिल नहीं होता। तो इसलिए हर दौर में मशायख के आदाब को बयान किया गया। खानकाहों पर जहां और चीजें सिखाई जाती हैं वहां मशायख के आदाब बयान किए जाते हैं। हर दौर में मशायख के आदाब लिखे भी गए हैं। हर दौर की बेअदबियां भी अलग अलग होती हैं, तो इसलिए शायद हर दौर में ये आदाब लिखने जरूरी भी हो गए हैं, वरना तो शायद एक ही दौर के आदाब काफी होते। वो जो हर दौर में अदब लिखे गए इसीलिए कि हर दौर के अपने अपने तकाजे हैं। तो मशायख के आदाब में से पहला अदब अक्सर जगहों पे जो मशायख ने बयान किया वो ये है कि सालिक शेख की सोहबत में तलब के साथ पाबंदी के साथ आए, चाहे वो सोहबत हर रोज ही क्यों ना नसीब हो। तो ये भी अदब है कि इंसान शौक के साथ, जौक के साथ आए, और अगर इसमें कमी पाता है तो फिर अदब के खिलाफ। अक्सर लोगों को शैतान रोकता है मशायख के पास जाने से, तो शायख की सोहबत ही वो वाहिद जरिया होता है कई मरतबा, कि जिसके जरिए से इंसान नेक आमाल पे खड़ा हो जाता है, बड़े बड़े नेक आमाल करता है। लम्हा लम्हा नेक आमाल करने की अगर मशीन बननी है तो फिर ये वाली सोहबत है। इसलिए कई मरतबा शैतान बहुत मुख्तलिफ तरीकों से रोकता है और इंसान रुक भी जाता है। तो किसी शेख के एक सालिक थे जो बड़ी पाबंदी से आते थे, फिर उन्होंने आने छोड़ दिया। तो बहुत अरसे बाद शेख ने उनसे पूछा कि जी क्या हुआ, आप इतने अरसे पाबंदी से आए तो फिर अब आप पाबंदी से क्यों नहीं आते। उनका जवाब भी बड़ा अजीब था। उन्होंने कहा, जी इतने अरसे में मैंने ये सीखा कि आपका मकाम बहुत ऊंचा है और मैं बहुत घटिया हूं, मुझे यही महसूस हुआ कि मैं इस काबिल ही नहीं हूँ आपकी सोबत में आऊं। सुभान अल्लाह, यानी शैतान कैसे जबरदस्त किस्म के झांसे देता है कि जी मैं इस काबिल ही नहीं कि मैं आपकी सोबत। सोहबत में नहीं आना भी एक बेअदबी ही है। सच्ची बात तो ये है। तो जालिक जो है वो अपने आप को इस बेअदबी से बचा है। सोहबत में नहीं आना बेअदबी इसलिए भी है जो बिल्कुल बेअदब है, हो सकता है वो ये कहे कि जी मुझे आपके पास आके कोई फायदा ही नहीं होता है। ये जो बिल्कुल बेअदब है वो और कोई चीज ऐसी करे। शरीफ आदमी का मना करने का तरीका यही होता है कि जाना ही छोड़ दो। तो शरीफ आदमी जो है वो इस तरह से जो है वो शैतान के झांसे में आता है। तो जब किसी चीज को मना करना होता है किसी ने, मगर जबान से मना नहीं किया जा सकता, तो उसका तरीका यह है कि वो काम ना किया जाए एक लंबे अरसे तक। तो दूसरा बंदा समझ जाता है कि ये मना कर रहा है। तो मशाइख की सोहबत में ना आना जो है ये भी एक बेअदबी है। बल्कि मशाइख ने तो लिखा है कि अदब यही है कि इंसान शेख की सोहबत में शौक शौक से आए, जज्बे के साथ आए कि वो नेमत मिल रही है जो बहुत ही नायाब है। कई मरतबा इंसान के ऊपर दुनियादारी का गलबा होता है। अपने कारोबार तो पे तो बड़ा शौक से जाता है, शेख की खिदमत में उसे कोई फायदा नजर नहीं आता। कारोबार में जाहिरी फायदा नजर आ रहा होता है कि जी जल्दी जाऊंगा, जोरदार तरीके से जाऊंगा तो फायदा होगा। और शेख की सोहबत में जाहिरी फायदा तो नजर नहीं आ रहा है, क्योंकि मोहब्बत इलाही से आपके बैंक बैलेंस तो नहीं बढ़ता, मोहब्बत इलाही से आपके घर की अशिया नहीं बढ़ती। तो कई मरतबा इंसान जो है वो और दूसरे कामों के लिए तो बहुत जज्बा दिखाता है, इस काम को थोड़ा बैक बर्नर पे डालता है। मशायख ने लिखा कि ये भी एक बेअदबी है। और जिन्होंने इस हकीकत को पहचाना कि जो दौलत मशायख के पास से मिल रही है कहीं और नहीं मिल सकती, वो फिर खूब जज्बे के साथ मशायख की सोहबत में जाते। हमारे यहाँ ख्वाजा अब्दुल मालिक सिद्दीकी रहमतुल्लाह अलैह के एक सालिक थे, हजरत से मोहब्बत भी करते थे और अपनी बातनी अमराज पे नजर भी थी। तो हजरत की खिदमत में तो आ तो रहे थे, मगर उन्होंने अपना इस बातनी मर्ज को पकड़ लिया और उन्होंने आके हजरत के सामने अपना ये बातनी मर्ज रखा कि हजरत सच्ची बात बताओ, आपके पास आ रहा होता ना तो बहुत ही ज्यादा अपने आप को मुझे फोर्स करना पड़ता है, बहुत ही ज्यादा बोझ के साथ आता। तो और वापस घर जब जाता हूं ना बेगम के पास, बड़े शौक से जाता हूँ, तो उसने अपना बातनी मर्ज हजरत के सामने बयान किया, जैसे मैं शेख के सामने कि हजरत इधर खान कहाँ पे आने पे जो है ना बहुत ही बोझ महसूस होता है और बेगम के पास जाने में बड़ा जबरदस्त तेजी से जाता हूँ। ने फरमाया हाँ जो तवज्जो वो तुझे दे सकती है ना वो मैं तुझे नहीं दे सकता। तो सच्ची बात ये है कि मशाइख की सोहबत में शौक शौक से आना ये मशाइख के आदाब में शामिल है। हमारे सिलसिला के एक बुजुर्ग गुजरे हैं, حضرت مولانا فضل الدین قریشی رحمت اللہ علیہ، ان کی خانقاہ جو ہے، ان کی جو شیخ کی خانقاہ تھی وہ خیبر پختونخوا سے ڈیرہ اسماعیل خان کے قریب موسیٰ زئی شریف، اور حضرت کی رہائش جو ہے وہ پنجاب میں مسکین پور شریف مظفر گڑھ کے قریب، تو 300 ساڑھے 300 میل بن پاتا تھا. تو آزادی سے پہلے کی بات ہے، 30s 40s کی بات ہے، حضرت کے حالات میں زندگی میں لکھا ہوا ہے کہ اتنا سفر پیدل طے کر کے جاتے، یہ غربت، سواریاں بھی نہیں ہوتی تھی لوگوں کے پاس، تو اس غربت میں جو ہے وہ پیدل سفر طے کر کے جاتے تھے، کھانے پینے کو بھی نہیں ہوتا تھا. یہاں تک لکھا ہے کہ کبھی کبھی راستے میں چنے کھا لیے، خشک چنے. یہ بھی لکھا ہے کہ ایک مرتبہ اتنی بھوک اور سفر کی وجہ سے کرموں کے پتے بھی کھائے، مگر لکھتے ہیں کہ اتنا زیادہ دل خوش ہوتا تھا کہ ایسی جگہ جا رہے ہیں جہاں پھر دل کو وہ نعمت اور وہ دولت ملے گی جو دنیا میں کسی کے پاس نہیں ہوتی. تو انسان جتنے ذوق اور شوق سے مشائخ کی صحبت میں جائے گا، اتنا زیادہ جلدی اور اتنا زیادہ فائدہ اور اتنی زیادہ محبت الہی لے کے آئے. تو یہ پکی بات ہے کہ اصلاح نفس کی شیخ کی صحبت میں جا کے ہوتی ہے، مگر شیخ کی صحبت کے جو آداب ہیں ان کی رعایت کر کے جائیں گے تو زیادہ فائدہ ہوگا. اللہ رب العزت ہمیں ان آداب کی رعایت نصیب فرمائے. آخر دعوانا ان الحمد لله الحمد لله رب العالمين اللهم إنا نسألك علما نافعا وعملا متقبلا ولسانا ذاكرا وقلبا خاشعا ورزقا واسعا وشفاء. صلى الله سيدنا محمد وعلى وأصحابه أجمعين برحمتك يا أرحم. السلام عليكم ورحمة الله وبركاته.
وعليكم السلام ورحمة
الله
وبركاته.
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ.